बिस्मिल्लाह करें जी, बिस्मिल्लाह करें जी। बहुत शुक्रिया आपका। कुरान हकीम में काफिरीन के लिए भी सवाब है, ठीक है, सौबुल कुफार के काफरों को सवाब मिलेगा। अब इसका क्या मतलब हुआ? देखें, सवाब का लफ्ज कुरान में अजर के लिए है, नतीजे के लिए है। आप जो भी करते हैं उसका नतीजा आपको भुगतना है, ठीक है। अगर आपने कुछ किया ही नहीं तो नतीजा कैसा? गौर करें कि लफ्ज सवाब को हमने अजर कह के फिर कमाई से रिलेट कर दिया। आप गलत कर रहे हैं, उसका नतीजा भी सो भी कहलाता है, सवाब कहलाता है, ठीक है। और आप दुरुस्त कर रहे हैं, अच्छा नतीजा निकल रहा है, तो टेक्निकली स्पीकिंग ये दोनों ही सवाब है। क्योंकि काफरों को जो नतीजा मिलेगा वो नापसंदीदा होगा, ठीक है, इसलिए वो उसको अजाब कहेंगे। नतीजा पसंदीदा हो तो हम लोगों ने इसको फिर बाद में टेक्निकली अपनी सहूलत के लिए या लोगों को टेम्प्ट करने के लिए कि भी ये मेक करोगे तो सवाब मिलेगा, नतीजा ये कि हम मिसगाइड हो गए। क्यों? कि जाती मफाद आ गया, जाती फायदा आ गया, जनरल अप्रोच कम हो गई, हमारी अप्रोच में न्यूट्रलिटी खत्म हो गई। हमने सवाब को मुस्बत समझा और उसके चक्कर में पड़ गए कि जी अगर 3 दफा कुल हो अल्लाह पढ़ लिया तो पूरा कुरान पढ़ने का सवाब मिल गया। तो सवाब हमने क्या चीज बना दी? ये अब हमारी बनाई हुई बात है। जब हम कुरान पढ़ेंगे वहां पे लफ्ज सवाब जहां जहां इस्तेमाल हुआ, ये तरीका हजूर कलंदर बाबा औलिया का इरशाद फरमाया हुआ है कि किसी लफ्ज को उसके असल मानी में समझने के लिए जरूरी है कि वो कुरान में जहां जहां इस्तेमाल किया गया उसको देखें, उसके सियाक व सबाक को देखें। जैसे आपने लफ्ज सवाब बोला तो मैंने कहा कि ये सिर्फ मुसलमानों के लिए नहीं है, तो सोबुल काफिर कुफार भी है, ठीक है। तो बात मैंने अर्ज की कि नतीजा क्या निकला इस सारी गुफ्तगू का, कि सवाब असल में नताइज को कहा गया। नताइज के बजाय हमने तर्जुमा अजर कर दिया, और अजर भी बाज़ औक़ात ना किए हुए कामों का भी मांग रहे हैं हम। यानी जो काम हमने किया ही नहीं हम उसका भी अजर मांग रहे हैं, तो यहां से गड़बड़ हो गई। तो बात वाज़े हो गई आपको कि नहीं? आप इरशाद फरमाएं, अगर नहीं पूछने वाला होगा तो मैं कह दूंगा कि भी मुझे इसका जवाब नहीं मालूम। बिल्कुल ठीक, ठीक हो गया। बिल्कुल ठीक जी जी। इस ट्रांसलेशन के तहत तो यही कहा जाएगा जी हाँ। देखें, बात है हमारे पास अल्फाज नहीं है, हमारे पास अल्फाज का थोड़ पड़ा हुआ है, बहुत ही कमी है। अब बात ये कही जा रही है कि भी अल्लाह का एक जहन है, ठीक है। अब ये मुझे और आपको मखलूक होने के नाते बात को समझाने के लिए एक जुमला कहा गया। अब असल में अल्लाह रब्बे करीम तो कोई इस तरह ظاہر ہے کہ وہ کیا کہتے ہیں مخلوق تو ہے نہیں. یہ چیزیں یعنی ذہن کا ہونا اور یہ ہاتھ پیر ہونا, اب ید اللہ کا کیا مطلب ہے, اللہ کا ہاتھ اور ان کے ہاتھ کے اوپر اللہ کا ہاتھ ہے, بتائیے تو کیا لمحے کا گویا کوئی ہاتھ پیر بھی ہیں؟ غور کریں, یہ کیا یہ ہمارے مخلوق ہونے کی مجبوریاں دیکھیں. بھائی جب ید اللہ آ گیا, اللہ کا ہاتھ آ گیا, ٹھیک ہے, تو اس کا کیا مطلب ہوا؟ نہیں, اس کا مطلب یہ ہمارے پاس بات کو اللہ سمجھا رہا ہے کہ بھائی میری شفقت, میری محبت, میری سرپرستی تمہیں حاصل ہے. ٹھیک ہو گیا؟ اب یہاں پہ لفظی ترجمے کو ہٹ کر دیکھیں گے نا. مثلا یہ ہینڈ فری لگایا ہوا ہے آپ نے, ٹھیک ہے, لفظ ہینڈ فری ہے, لیکن مفہوم کیا ہے کہ میں نے کان میں سننے والا ایک آلہ لگایا ہوا ہے جو کہ فون کی آواز کو باہر نہیں پھیلنے دے رہا, اس کے سپیکر تک نہیں جانے دے رہا, بلکہ میرے کان میں لا رہا ہے. ہم نے اس کا نام لسنر کیوں نہیں رکھا؟ ہینڈ فری کا کیا مطلب ہے؟ مثال سمجھ آ گئی آپ کو؟ یعنی دیکھیں, جب ہم خالق کا تذکرہ کریں گے تو مخلوق کی طرزوں میں اس کا تذکرہ ہو ہی نہیں سکتا. ٹھیک ہو گیا؟ کیونکہ مخلوق جو بھی اندازہ لگائے گی وہ اپنی محدودیت میں لگائے گی, وہ لا محدود ہے, وہ لا متناہی ذات ہے. اب لا متناہیت کو بیان کرنے کا کوئی قرینہ ہے ہی نہیں, تو کیا ہوا؟ اب یہاں پہ وہ قرآن میں متشابہات والی بات آ گئی سامنے, کہ ظاہر ہے کہ ہمیں یہ بات سامنے رکھنی ہے. اب اس میں ذیلی طور پہ میں آپ کو ایک اور بات سمجھا دیتا ہوں, کیونکہ یہ آپ کے سوال میں جو پہلا میں اینگل سمجھا تھا وہ اسے باز نہیں رہ سکتا. بعض لوگ کہتے ہیں جب سب کچھ اللہ کے کہنے پہ ہو رہا ہے تو یہ سب برا بھی کیا اللہ کے کرنے پہ ہو رہا ہے؟ غور کریں, میں سمجھا تھا اس طرف بات جا رہی ہے, وہ تو بات واضح کر دی تھی میں نے کہ یہ سارا تمثیلی انداز بیان ہے. اب آ جائیں, اصل میں کہانی یہ کہ اللہ نے کن کہا, اللہ نے سارا پروگرام وضع کر دیا, اللہ نے اشیاء کی مقداروں کا تعین کر دیا, اس کو تقدیر کہتے ہیں. ساتھ میں اللہ تبارک و تعالیٰ نے انسان کو آزادی اختیار, آزادی فیصلہ, نیت کرنے کی آزادی دی, رائٹ ٹو چوز, چوائس کا اختیار دے دیا کہ جو مرضی کرو, دائیں جاؤ, بائیں جاؤ, سیدھے جاؤ, پیچھے جاؤ, ٹھیک ہے, چاروں آپشن آپ کے لیے کھلے ہیں. اب اللہ رب کریم نے جب کن کہا تو اس میں یہ چاروں آپشن موجود ہیں, دائیں جانے کا بھی, بائیں جانے کا بھی, آگے جانے کا بھی, پیچھے ہٹنے کا بھی. اب چوائس آپ کی ہے, لہذا جب ہم چوز کرتے ہیں تو اب جو تصویر بن رہی ہے وہ اچھی یا بری ہے, اس کے نتائج آ گئے. اگر ہم اللہ کے ارشاد کردہ ڈوز اینڈ ڈونٹس کو فالو کریں گے تو ویل بی کلوزر ٹو دیٹ پکچر دیٹ از ان گاڈز مائنڈ. یس یا نو؟ تو یہ بات, مطلب اس کا ذیلی نقطہ جو تھا آپ کے سوال کا وہ بھی میں نے واضح کر دیا, اور یہ بھی عرض کر دیا کہ اصل کہانی یوں ہے. جب بھی اللہ کے بارے میں ہم سوچیں گے تو ظاہر ہے میں بطور مخلوق جس طرح سے اللہ کو سوچوں گا اس میں خد و خال ہوں گے. کیا ہوگا؟ خد و خال. لیکن اللہ کیا واقعی ان خد و خال سے آراستہ ہے؟ تو آنسر ہے کہ وہ تو لا متناہیت میں ہے, بلکہ ورائے متناہیت ہے. برائے لام تناہیت سوری, یعنی کہ لام تناہیت سے بھی اوپر, کیونکہ وہ خالق ہے دونوں کا, متناہیت کا بھی اور لام تناہیت کا بھی. غور کریں کیوں جی, بات واضح ہو گئی؟ اللہ خوش رکھے جی, بس اللہ کا کرم ہے, یہ اسی کی عطا ہے, یہ سب میرے مرشد کی تربیت کا اعجاز ہے, اور یہ بس آپ کی محبت ہے کہ آپ نے اس قابل سمجھا, انہوں نے اس قابل بنایا تھا تبھی موقع دیا مجھے کہ میں یہ بات ایکسپلین کر سکوں. اس سے کیا ہو رہا ہے کہ ذہن کی گرہیں کھل رہی ہیں. ذہن دیکھیں نا, بنیادی نقطے ہیں. پہلا بنیادی نقطہ یہ کہ میں مخلوق ہوں, اللہ خالق ہے, مجھے اللہ کی بات کو سمجھنا ہے اور اس طرح سمجھنا ہے جس طرح اللہ سمجھانا چاہتا ہے. بس یہ بنیادی سبجیکٹ ہے, اگر یہ ہمارے پلے پڑ جائے اور ہم اس کے پیچھے پڑ جائیں تو مجھے یقین ہے کہ اللہ رب کریم کا ارشاد ہے کہ وہ جو بندہ اس میں جد و جہد کرتا ہے اس کے لیے راستے آسان کر دیتا ہے. ہے یا نہیں؟ دیکھیں نا, یہ بھی تو اللہ رب کریم نے اپنے کلام میں ارشاد فرمایا نا کہ وجاہدوا فینا, وہ جو کوشش کرتے ہیں, ویسے جاہدوا کوشش کرو, فینا مجھ میں, سبلنا تو میں آسان کر دوں گا راہوں کو. غور کریں تو بس ہم لگے ہوئے ہیں, یہ جو ایک دوسرے سے ہم مشاورت کرتے ہیں یہ اصل میں کیا ہے کہ دھیان میں جو باتیں ذرا اوجھل ہیں وہ سامنے آ جائیں. بس غور تو آپ نے خود کرنا ہے.
جی جی, تو
اصل میں جو مرشد کریم نے کہا تھا وہ میں وضاحت عرض کر دیتا ہوں اس کی. دیکھیے ہوتا یہ ہے کہ جب ہم خواب میں یہ کہتے ہیں کہ میں نے حضور علیہ الصلوۃ والسلام کو دیکھا, تو اصل میں وہ جو خد و خال بنے کس کے, حضور علیہ الصلوۃ والسلام کے. دیکھیں نا, جو ہی میں لفظ بولتا ہوں اللہ, میرے انر میں ایک احساس وارد ہوا اللہ کے لفظ کے ساتھ. دیکھیں اللہ کیا ہے, اطلاع ہے, وہ اطلاع خیال بنی, خیال سے تصور بنا, تصور سے احساس کے درجے تک آیا, پھر وہاں سے الیکٹریکل امپلس بنا, آگے کیمیکل امپلسز بنے, پھر موٹر امپلسز بنے, تو میرے منہ میں, زبان میں, جبڑے میں, ان سارے عضلات میں حرکت ہوئی اور لفظ نکلا اللہ. اسی طرح جب ہم حضور علیہ الصلوۃ والسلام کا تذکرہ کرتے ہیں یا ہمارے ذہن میں ان کا خیال گزرتا ہے, تو گزرتا تو انہیں کا خیال ہے نا, لیکن جو کچھ ہم دیکھتے ہیں اب اس کے دیکھنے کے درجے ہیں. ایک یہ کہ میں حقیقت کو دیکھوں, ایک یہ کہ میں اپنی عقیدت میں بنے ہوئے خد و خال کو دیکھوں. غور کریں تو حضور مرشد کریم نے یہ ارشاد فرما کر میری توجہ اس طرف دلائی کہ نظر میں اتنی گہرائی پیدا ہونی چاہیے کہ جب آپ حضور علیہ الصلوۃ والسلام کا تذکرہ کریں تو آپ کے ذہن میں ان کے اصلی خد و خال آئیں, آپ کی عقیدت کے تحت بنے ہوئے خد و خال سے آگے گزریں, ہیں وہ بھی خد و خال. بات سمجھ آ رہی ہے؟ مثلا میں آپ کو ایک مثال, مادی مثال عرض کر دیتا ہوں. اب آپ کے ہاتھ میں ایک فون ہے, میں نے دیکھا, میں نے کہا ایک فون ہے, بات ختم. लेकिन जो बंदा इनका जौक रखता है वो कहेगा ये आईफोन है, वो उसका नंबर भी बता देगा, मॉडल भी बता देगा, हाँ या नहीं? लेकिन जिसको दिलचस्पी नहीं है, अब बाद बच्चों को मैं देखता हूँ वो बातें करते हैं, वो फलां गाड़ी और फलां मेक और फलां मॉडल, मुझे सारी गाड़ियाँ एक जैसी लगती हैं। मैं ऐसा जाहिल आदमी, मैं कहता हूँ इसमें और इसमें क्या फर्क है, इसके भी चार पहिए हैं, उसके भी, इसमें भी स्टेयरिंग है, उसमें भी स्टेयरिंग है। वो कहते हैं जी आपको क्या पता, ये गाड़ी 2 करोड़ की है, ये गाड़ी 10 लाख की है। मैं कहता हूँ यार इसे इतना फर्क। तो बात है कि किसी मौजू में किसकी दिलचस्पी किस दर्जे पे है। हजूर मुर्शिदे करीम ने ये जो बात फरमाई, ये बारीक नुक्ता उन्होंने वाजे किया, ठीक हो गया ना? ये माफी चाहता हूँ, मेरी मिसालें बाज़ औक़ात ऐसी ही होती हैं।
लेकिन तो समझ तो आ जाती है ना।
वो असल में हम चूंकि मादी शऊर से ज्यादा काम लेते हैं ना, तो वो मादी शऊर को मादी मिसालें ही, इसीलिए कुरान ने कहा दराबा मसालन, यानी इनको जरब लगाओ मिसालों से। हमने कर दिया इनको मिसालें तो। अभी अल्लाह दराबा जरब लगाना, दराबा मसालन मिसालों से, क्योंकि इंसानी फिक्र का जाविया ऐसा है कि वो बात को मिसालों से समझता है, और यही वजह है कि अल्लाह ने खुद भी मिसालें दे देकर बात की है। ठीक हो गया जी? जी वालेकुम अस्सलाम। जी जी हाँ जी जाहिर है, देखे ना बनावट, फितरत से मुराद है बनावट, ठीक है। फतर कहते हैं बनाने को, फतर समावात वलर, ठीक है। अल्लाह ने फतर का लफ्ज जो है वो बनावट के लिए इस्तेमाल किया है, तो फितरत कहेंगे बनी हुई चीज। अब जो चीज जिस तरह से अल्लाह ने बनाई है उसके दर्जे हैं, मतलब है रूहानी दर्जा है, फिर जहनी दर्जा है, मतलब इसे तमसील कह लें, इसे जो भी आप कह लें वो बरज़ख में, उसके बाद फिर नीचे अंसरियत का दर्जा है। अंसरियत का मतलब है अनासर जमा हो गए, यानी मट्टी क्या है अनासर का मजमुआ, मट्टी क्या है रंगों का मजमुआ, इसीलिए इसे आलम में रंगो बू भी कहते हैं। यानी कि मट्टी की नेचर खिला है, उसके अंदर इत्तलात आती हैं और वो इत्तलात का डिस्प्ले होता है, इसको कहा आलम नासूत। इसी आलम नासूत की जाहिर है नेचर अलग है, अब मट्टी की नेचर पानी की नेचर से अलग है, पानी की नेचर मट्टी की नेचर से अलग है, हवा से अलग है, हवा की नेचर जाहिर है पानी से और मट्टी दोनों से अलग है, फिर हवा में गैसेज हैं, हर गैस की नेचर अलग है, हाइड्रोजन की अपनी है, ऑक्सीजन की अपनी है, नाइट्रोजन की अपनी है, कार्बन डाइऑक्साइड की अपनी है, हाँ या नहीं? तो बात आ गई कि अब देखें आलम में अरवा में हमारी बनावट और साख्त कुछ और है, उससे नीचे हमारी बनावट और साख्त और है, फिर उससे नीचे हमारी बनावट और साख में तब्दीली आई, और यहां पे जो बनावट है इसमें मुसलसल तब्दीली है। مسلسل تبدیلیاں. ایک دن کا بچہ پیدا ہوتا ہے وہ دو دن کا ہوا تو تبدیل ہوا، دس دن کا ہوا تبدیل ہوا، سال کا ہو گیا تبدیل ہو گیا، پھر دس سال کا ہوا تو اور تبدیلی آ گئی، جوان ہوا، پھر کرتے کراتے بوڑھا ہوا، آخر میں کیا وہ تبدیلیوں سے گزرتا گزرتا وہ فوت ہو گیا. دنیا میں تبدیل ہونے کا عمل رک گیا، اس کو ہم نے فوتیدگی کہہ دیا. نتیجہ یہ کہ بھئی ہم سارے، اگر اس بات کو آپ سمجھیں تو ہر درجے پہ بناوٹ اور طرح کی ہے. جو بناوٹ نہار کے حواس میں ہیں وہ لیل کے حواس میں تھوڑی سی بدل جاتی ہے، وہاں پہ حواس کی رفتاریں بدل گئیں. ٹھیک ہو گیا جی؟ جی فواد اصل میں سمجھنے کی ایجنسی کو کہا گیا. فواد ہماری فہم، اسی کو دل بھی کہا ہے، کئی لوگوں نے ترجمہ کیا جو دل کو چڑھے گی، تتل افیدہ، یہ آپ کے دلوں کو جلائے گی، نہیں آپ کی جو فہم کی ایجنسی ہے اس کا نام افیدہ ہے، اسی سے لفظ فواد ہے، سمجھنے والی ایجنسی. یعنی ہمارے ذہن میں جو چیزوں کو سمجھ رہا ہے وہ سیکشن، اس کا نام ہے فواد. ٹھیک ہے، ماں کذب الفواد ما را، یعنی جو انہوں نے، اب ہم نے ترجمہ کر دیا، دل نے جو دیکھا، ما را جو دیکھا، اس کو جو سمجھا وہ غلط نہیں تھا. کلیئر ہو گئی بات؟ ویلکم. یہ جو ذوق کا لفظ ہے نا، ذوق، اس کے بارے میں حضور قلندر بابا اولیا نے آگے کیا کہا ہے، زندگی کی بنا ہے، لائف سٹریم ہے، یہی ذوق انسان ہے، یہی ذوق انسان کے اندر چلتا پھرتا ہے. اس کے لیے سوئی کی کیا کہتے ہیں اسے، ناکے سے لے کر دو ستاروں تک کا فاصلہ ایک ہی معنی رکھتا ہے. کیا مطلب ہوا؟ ذوق اصل انسان ہے، یہاں تک تو کہہ دیا انہوں نے، زندگی کی بنا کہا، لائف سٹریم کہا. تو گویا یہ فواد جو ہے یہ ذوق کا ایک جزو ہے. ٹھیک ہو گیا؟ چلیں بہت شکریہ، ویلکم. جی وعلیکم السلام، کیا حال ہیں بھائی، خیریت سے؟ جی اللہ کا انعام ہے. جی بھائی،
روحانیت میں بعض لوگوں کی سماعت پہلے جو ہے وہ کام کرنا شروع کر دیتی ہے، بعض کی جو ہے مسارت کام کرنا شروع کر دیتی ہے، تو اس سے کیا
قانون ایک ہی ہے، حواس کی رفتاریں. ٹھیک ہے، اب اگر آپ نے ظاہر ہے لوح قلم تو ضرور مطالعہ فرمائیے، دیکھیں اس میں حضور قلندر بابا اولیا نے کیا فرمایا کہ فکر درجہ بدرجہ سیڑھیاں نیچے اترتی ہے، پہلے وہ نگاہ بنتی ہے، پھر وہ سماعت بنتی ہے، پھر وہ شامع، اور پھر اس کے بعد ذائقہ، اور پھر اس کے بعد لمس بنتی ہے. یعنی کہ یہ چار درجے بتائے نا، پانچ. اب ایکٹیویشن آف سینسز جو ہے وہ کس درجے پہ ہوتا ہے؟ اب اوپر سے نیچے کو ہوتا ہے یا نیچے سے اوپر کو ہوتا ہے؟ دس از آل ڈیپینڈز اپون دی پرسنز انٹرسٹ کہ اس کو دلچسپی زیادہ کدھر ہے, کدھر کو وہ زور زیادہ لگا رہا ہے. ٹھیک ہو گیا نا؟ تو یہ بات کیفیت صرف اتنی سی ہے کہ آپ کی اپنی دلچسپیاں سننے میں زیادہ ہیں. اب اللہ کی آواز کو سننا یہ صوت سرمدی کہلاتا ہے. اللہ کی آواز کو صوت سرمدی ہندی میں سے آکاش وانی کہتے ہیں. آکاش میں پھیلی ہوئی آواز آکاش وانی صوت سرمدی جو ازر, اب بعض کا کہنا ہے کہ کون کہنے کی جو صدا ہے وہ گونج رہی ہے پوری کائنات میں. ٹھیک ہے؟ تو جب بندہ روحانی سفر پہ گامزن ہوتا ہے, اس کو اپنے مرشد کی شفقتیں حاصل ہوں اور وہ خلوص نیت سے بلا چوں چراں اس طرح سے کام کرتا رہے جیسے مرشد کہہ رہا ہے, تو اس کی حسیات کھلتی چلی جاتی ہیں. اب کھلنی تو یہ پانچوں ہیں, کھلنی تو پانچوں ہیں, ورنہ ادھورا رہ جائے گا. لیکن یہ کہ بعض لوگوں کو کسی میں پریفرنس حاصل ہو جاتی ہے کوئی. اب جیسے آپ آنکھیں بند کر کے تو سنتے ہیں تو دیکھیں آپ کو پورے محلے کی آوازیں سنائی دیتی ہیں کہ وہ فلاں گھر میں کتا بھونک رہا ہے, تو فلاں گھر میں کہہ لگ رہے ہیں, تو وہ فلاں گلی میں سکوٹر گزرا, تو رکشہ گزرا, تو بس گزری. غور کریں, مسجد میں اذان ہو رہی ہے, یہ آوازیں ساری آپ سنتے ہیں, دیکھتے تو کچھ بھی نہیں ہے. تو پہلے تو سماعت ہی متحرک ہوئی. اچھا ادھر دیکھیں تو وہاں پہ قانون کیا ہے؟ جب اللہ رب کریم نے کن کہا اور سب کچھ تخلیق ہو گیا اور پھر جب ان کو بصارت اور سماعت عطا کرنی تھی تو فرمایا الستو بربکم. تو پہلے یہ آواز کانوں میں پڑی, کس کے؟ روحوں کے. یعنی ان کے اندر سماعت متحرک ہو گئی. آپ اس اینگل سے دیکھیں تو پہلے سماعت متحرک ہوئی, پھر ان کے اندر تجسس لہرایا کہ بھی میں نے کیا سنا, کس نے پکارا. اس تجسس کے تحت اس بات کے کھوج میں ان کی بصارت حرکت میں آئی. بصارت اللہ نے ان کے اندر انسٹال کی ہوئی تھی, وہ ایکٹیویٹ ہو گئی. تو اس قانون کو دیکھیں تو بھی سماعت پہلے بیدار ہوئی, بصارت بعد میں ہوئی. ٹھیک ہو گیا؟
جی سر. یہ جو تجلی نور اور روشنی اور رنگ جو ہے, ان کا جو بیسک فرق ہے وہ ان کی اسپیڈ کی وجہ سے ہے؟
ان کی اسپیڈوں کی وجہ سے. بالکل آپ نے درست کہا. یعنی حواس کی رفتار جب بالکل سلو ہو جاتی ہے تو ہم مادی چیزیں دیکھتے ہیں. ٹھیک ہے؟ جب ذرا سا حواس کام کرتے ہیں تو آپ مادی چیزوں میں رنگ دیکھتے ہیں. جب آپ کے حواس کی رفتار مزید بڑھ جاتی ہے تو آپ ان رنگوں کے آمیزے کو روشنی کی صورت میں دیکھتے ہیں. جب یہ رفتار مزید بڑھ جاتی ہے اور آپ نور کو دیکھنے کے قابل ہو جاتے ہیں, پھر جب نور سے اوپر بات اٹھتی ہے اور آپ کی رفتاریں مزید گیئر اپ ہوتی ہیں, پانچواں گیئر لگتا ہے گاڑی کو, تو پھر آپ تجلی کا بھی دیدار کر لیتے ہیں. جی ہاں, ظاہر ہے اس کے لیے اس سے پہلے سٹیرنگ پہ کنٹرول ضروری ہے. اگر سٹیرنگ پہ کنٹرول نہیں ہے आप गाड़ी को एकदम फर्स्ट गियर से उठा के पांचवें गियर में डालें, क्या होगा, गाड़ी रुक जाएगी। यानी पांचवा गियर लगाने से पहले आपको चौथे गियर की स्पीड में आना है, और चौथा गियर तब लगेगा जब आप तीसरे गियर की स्पीड पकड़ चुके होंगे। आप करके देख लें, आप फर्स्ट गियर से एकदम थर्ड गियर में जाएं, गाड़ी नहीं चलेगी। आपको दर्जा बदर्जा गियर अप करना है, गियर चेंज करने का मतलब स्पीड तो इंजन की वही है, और करें इंजन की स्पीड वही है। आप फर्स्ट गियर में गाड़ी चला रहे हैं, आप सेकंड में चला रहे हैं, आप थर्ड में चला रहे हैं, आपके पास ऑप्शन है, लेकिन साथ में आगे सड़क भी तो देखनी है कि नहीं। और उससे जरूरी है कि आपका स्टीयरिंग पे कंट्रोल है या नहीं। आप कहीं स्टीयरिंग को दाईं तरफ मोड़ा और एक्सीलेटर पूरा खोल दें तो तबाही तो मचेगी ना फिर। 90% केसेस में ये होता है कि स्टीयरिंग पे कंट्रोल पे तवज्जो नहीं होती, और इन चीज़ों में यानी एक्सीलेटर को बढ़ाना है, गियर अप करना है, नहीं, पहला कंट्रोल आपको स्टीयरिंग का होना चाहिए, सिविक सेंस, रोड सेंस होनी चाहिए। पहले इन सेंसेस को डेवलप करके फिर आप अच्छे ड्राइवर बनेंगे, हाँ या नहीं? बिल्कुल ठीक कहा, बिल्कुल दुरुस्त, बिल्कुल सही। देखे ना, जब जिस्म की हरकातो सकनात, क्या कहा हजूर कलंदर बाबा वालिया ने, जब जिस्म गैर महसूस हो जाएगा, यानी जिस्म को महसूस करने से आप बाज आ जाएंगे, जिस्म खत्म नहीं होगा, गैर महसूस करना। जब जिस्म गैर महसूस होगा तो फिर आपका जहन काम करेगा, जहन काम करते करते एक स्टेज पे पहुंचेगा जहां फिर जहन को शांत होना है। फिर जब जहन शांत हो जाएगा तो रूह काम करेगी, यानी रूह के हवास काम करेंगे। पहले दर्जे पे जिस्म के, दूसरे पे नस्मा के, तीसरे पे रूह के हवास काम करेंगे। आलम में राफ में जाने वालों का सबसे बड़ा मसला क्या होगा, क्योंकि वो इस जिंदगी में ना नस्मा के हवास से आगाह हुए ना रूह के, लिहाजा वो वहां जाके बिट बिट बग टुक टुक दीदम दम ना कशीदम वाली कैफियत में बैठे हुए परेशान होंगे। ठीक हो गया? इसीलिए हजूर अलैहिस्सलाम का इरशादे अली मुकाम है, मौतु मर जाओ कबला अन तुम तमूतो, पेशतर इसके कि तुम सचमुच मर जाओ। यानी मरना सीखो का मतलब है कि मौत के हवास से इसी जिंदगी में आशना हो जाओ। देखे ना, मौत के हवास रूह के हवास है। दुनिया में हम दो हवासों से आगाह हैं, नींद के हवास और बेदारी के हवास। आलम राफ में हम बेदारी और रूह के हवास में अल्टरनेट होंगे, और कयामत में हम रूह के हवास से आरास्ता हो जाएंगे। लेकिन आरास्ता तो तब होंगे ना जब हमने कोई सिया होगा, कपड़ा बुना होगा। बस अल्लाह रब्बे करीम ही की बात को देख लें, हजूर अलैहिस्सलाम ने चार लफ्जों में कह दिया। अल्लाह ने अपने सारे ही कवानीन कुरान हकीम में वाशगाफ बयान कर दिए, और ये भी कह दिया कि कोई छोटी से छोटी बड़ी से बड़ी बात ऐसी नहीं है जो इसमें बयान नहीं की गई।
बिल्कुल सर, ऐसे ही है।
तो शर्त यही है कि हम इसमें दिलचस्पी लें। लेकिन ना कुरान क्या है, कुरान वही है, और वही को समझने के लिए हमें अपने जहन को वही की तर्जों को समझने के काबिल बना दें। अब देखें इसकी एक मादी मिसाल, आप किसी बंदे से बात करते हैं, उसका मिजाज, उसका तौर तरीका कुछ ऐसा है कि आपको उसकी बात समझ नहीं आती है, आपको नागवार गुजरती है। लेकिन जब आपकी फहम इस दर्जे पे पहुंच जाती है कि उस बंदे के आप मिजाज से आशना हो जाते हैं, क्या होता है, आप वो बात को जिस मर्जी टोन में बोले आपको समझ आ जाती है। इसी तरह जब तक हम अल्लाह को नहीं समझेंगे, अल्लाह की बात को नहीं समझेंगे, अब अल्लाह को तो बराह रास्त नहीं समझा जा सकता, अल्लाह की बात हमारे सामने है। अल्लाह की बात क्या है, कुरान। जब हम कुरान को इस दर्जे पे समझेंगे कि अल्लाह क्या फरमा रहा है, असल में अल्लाह क्या बता रहा है। अब देखे ना यहाँ पे जब आपने ये कुरान की आयत को रेफर किया कि जो दुनिया में अंधा है वो आगे भी अंधा है, अब इसमें अल्लाह ने असल में क्या कुछ नहीं बता दिया। अंधा किसे कहा है, वो जो हिस्से बसारत से आ रही है, यानी जिसकी बसारत की हिस काम नहीं करती। अब गौर करें, जिसने हिसियात से यहां काम नहीं लिया वो आगे भी नहीं ले सकेगा। अब ये तर्जमा क्या है, और करें ना, जो यहां अंधा है से मुराद ये नहीं कि जो सचमुच अंधा है, बड़े बड़े मतलब कि वलीउल्लाह हुए हैं जिनकी बसारत बिनाई नहीं थी। क्या मत
ये भी बताया गया है, दुनिया आखिरत की खेती है,
बेशक
जो हम जिंदगी में बोएंगे वही आखिरत की नजर।
बिल्कुल 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 100% ऐसा ही। देखे ना आपने दुनिया में कास्ट बीज बोया, पहले तो जमीन हम प्यार की, फिर बीज बोया, तो अब जो कुछ यहाँ उगेगा इसी को कहा मजरा तिल आखरा। देखिए ना दुनिया में हमें भेजा भी तो कितनी से देर के लिए है, मैक्सिमम 100 साल, 50 साल, 60 साल, 70 साल या मैक्सिमम 100 साल, हाँ या नहीं
जी।
इस दौरानिये में आपने यहाँ कुछ करना है, क्या कि खेत को तैयार करना है। खेत के से मुराद क्या है, असल में मुराद ये है कि आपने खुद को डेवलप करना है, और इतना डेवलप करना है कि शैतान दोबारा आपको बहका ना सके। अगर आप इस क्राइटेरिये पे पूरे उतरे तो आप जन्नत में वापस चले जाएंगे, वरना आपका अंजाम शैतान के साथ है। अगर आप ने उसको यहां डिफीट नहीं किया, रजीम नहीं किया, रजम नहीं किया, क्या हुए, आप उसके साथ ही बन गए। यही तो उसने कहा था अल्लाह से कि मैं तेरी इस मखलूक को गुमराह करूंगा, तू देख लेना ये तो बहुत फसाद करेगी। अल्लाह ने कहा नहीं, तू मेरे बंदों को गुमराह नहीं कर सकता। क्या मतलब हुआ, अगर ये गुमराह होंगे तो मैं उनको तुझ समेत जहन्नम में भर दूंगा। ये लफ्ज है या नहीं, क्यों इरफान भाई
जी? सर
बिल्कुल है।
बुजुर्ग गुजरे हैं हजरत अब्दुल अजीज सत्ताव रहमतुल्लाह
अलैह, जी हाँ,
उनके बारे में कहा जाता है कि वो दुनियावी तौर पे जो थे वो अनपढ़,
बेशक
लेकिन वो कुरान और अहदीस को जो है वो बता देते थे कि कौन सी हदीस है और कौन सी आयत है। एक दफा एक बंदे ने कुरान कुछ कुरान की आयत का हिस्सा कुछ और हदीस का हिस्सा जो है मिक्स करके तो उनके सामने पेश किया कि इसमें कुरान किस कौन सा है और हदीस कौन सी है।
जी
अब
देखें गौर करें जरा कि उनका ये नाम लोगों के जहन में क्यों बाकी रह गया है। अब्दुल अजीज दबाग किसी ने देखा भी नहीं, लेकिन उनकी बात उनकी वो फहम अनपढ़ होने के बावजूद किस दर्जे पे थी कि वो नूरे नबुवत और नूरे इलाही का फर्क जानते थे। जब कोई बंदा बात करता है तो उसके अल्फाज में वो पूरा थॉट पैटर्न नजर आता है। हजूर मुर्शिदे करीम की तहरीर और हजूर कलंदर बाब औलिया की तहरीर में आपको फर्क नहीं दिखता है या नहीं? हम ये तो कहेंगे कि हजूर मुर्शिदे करीम की तहरीर में हजूर कलंदर बाब औलिया का रंग हावी है, और करें लेकिन फर्क तो है ना। यानी अगर आपके सामने हजूर कलंदर बाब औलिया की तहरीर और हजूर मुर्शिदे करीम की तहरीर का रखा जाए तो आप फौरन कह देंगे कि ये जो है ना ये मुझे लगता है अब्बा की तहरीर है, हाँ या नहीं? ये जो सिफत तमीज है ना, ये जो फर्क करने की ये सलाहियत का इस्तेमाल उस दर्जे पे, इसी को सिफत इम्तियाज कहा है अब्बा ने, और इसी को हबलुल वरीद कहा है। नहनु अकरबो, हम करीब हैं उनके जो इस सिफत इम्तियाज से आरास्ता हो गए, अल्लाह ने ये बताया। अब इस लफ्ज की शरा हजूर मुर्शिदे करीम ने की। अब अब्दुल अजीज दबाग अलैह रहमा जो हैं वो देखे ना इस सिफत से कितने आरास्ता थे कि वो ये तमीज कर सकते थे कि नूरे इलाही क्या है और नूरे नबूवत क्या है। ठीक हो गया? सारा खेल सिफत इम्तियाज का हुआ। वो गाड़ी की मिसाल में एक चीज कहना भूल गया, वो बाद में ध्यान में आ रही है, एक्सीलेटर पे दबाओ। आप सारा कुछ करें और एक्सीलेटर ही ना दबाएं तो क्या होगा? और अगर ज्यादा दबा देंगे तो वो भी गलत हो जाएगा, कम दबाएंगे तो भी गड़बड़ हो जाएगी। तो असल चीज वो एक्सीलेट, मतलब सारी चीजें अपनी अपनी जगह जरूरी हैं। ठीक है ना? गियर बदलते हुए क्लच भी पकड़ना। इसी बात को हजूर कलंदर बाब औलिया ने कहा ना कि जब हवास की रफ्तारें बदलती हैं तो सकूत का एक लम्हा आता है। याद आ गया? वो असल में क्लच की बात कर रहे हैं। क्या खूबसूरत बात है, क्या खूबसूरत बात है। तुम जानवर खाने वाले बंदे हो हैं, तो जानवर तुमसे डरेंगे नहीं। क्या खूबसूरत बात फरमाई। जाहिर है। अब लॉजिक देखें हजरत बाप जी फरमाइए जी कि हजरत राबिया बसरी ने किस लॉजिकल तरीके से उनको जिन साहब का आप नाम ले रहे थे मंसूर हल्लाज हाँ जी तो वो मतलब है कि उनको कैसे उन्होंने सलीके से बता दिया कैसी लॉजिकल बात फरमाई जी आप फरमा रहे थे अब्बा की कोई बात जी क्या बात है क्या बात है देखे ना असल बात यही है सारी कायनात हम पे खंदा जन है हम पे हंस रही है कि अल्लाह ने इसको क्या बनाया था और ये क्या बना बैठा है मतलब है वो जी 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 आप फरमाए हाँ
मैं कह रहा था कि सर ये जो इंसान और जिन्नात जो हैं इनके जो लताइफ जो इख्तियार हैं वो इनको इख्तियार दिया गया है कि उनको वो यूज करें उनको बेदार करें या उनको इन एक्टिव रहने दें
बेशक
मखलूकात के अंदर बाकी मखलूकात के अंदर जो है उनकी सलाहियतें जो है वो एक्टिव रहती हैं उनके लताइफ जो हैं वो
बिल्कुल मतलब है कि वो अपनी मर्जी से नहीं इसको इस्तेमाल करते उनको चॉइस का राइट नहीं दिया गया हजूर कुलंदर बाब औलिया ने क्या फरमाया कि मकतूबे गरामी में इंसान को सिर्फ नीयत का इख्तियार दिया गया इस चार लफ्जी जुमले पे गौर करें इंसान को सिर्फ नीयत का इख्तियार दिया गया इस एक इख्तियार को वो गलत इस्तेमाल करके गाड़ी को रिवर्स में डाल के भागे चला जा रहे हैं अच्छा मजे की बात है ये देखें 150-200 साल से हम ये जुमला सुन रहे हैं ठीक है लोग सुनते हैं और हंसते हैं वो बेचारा रोया था हम उसके रोने पे हंस रहे हैं हमने नारंगी को रंगी कहना नहीं शुरू किया चलती को चलती कहना नहीं शुरू किया उसको आज भी गाड़ी कह रहे हैं संत माल को आज भी खोया ही कह रहे हैं वो बेचारा रो के चला गया आप अपनी डगर पे चल रहे हैं यही हाल है अल्लाह रब्बे करीम ने सारी बात खोल के कुरान में बयान कर दी 1400 साल से हम पढ़ रहे हैं और सिर्फ पढ़ ही रहे हैं बस ठीक हो गया जी कोई और किसी ने सवाल करना हो तो प्लीज जी फरमाइए
सर जब बंदा जो है किसी चीज कोई भी किताब है या कोई भी प्रोफेशन है जैसे जैसे वो उसके साथ डेली बेसिस पे उसके लिए टाइम निकालता जाता है उसके ऊपर
बेशक मैं एक जुमला कहने की इजाजत चाहूंगा हम इतने बिजी हैं कि हमारे पास अल्लाह ही के लिए टाइम नहीं है वो लोगों को कुछ बताता हूँ ना कि भई ये करो तो सांस पूरा लो तो पानी आराम आराम से पियो वो कहते हैं हम इतना फारग कहाँ हैं हम हमारे पास फुर्सत ही नहीं है मैंने कहा तुम्हारे पास सांस लेने की फुर्सत नहीं है यार तुम क्या कर रहे हो कायनाती निजाम चला रहे हो तो ये हाल है भाई, बस चुप ही कर जाओ। बेहतर है कि आप कोशिश करें, आप खुद टाइम निकालें, बाकी जो भी है अपने मसरूफ है, अल्लाह उसकी मसरूफियत में उसको बरकत दे।
सर वो पहले ग्रेजुएशन की जो है ना वो इंग्लिश के सिलेबस में एक पॉइंट थी लेयर के नाम।
हाँ जी जी जी, बिल्कुल ऐसा ही है। ये किसकी लिखी हुई थी
सर? ये आई थिंक मुझे नाम ही याद नहीं, जो है ना कि पहले ग्रेजुएशन के सिलेबस में थी, लगी है बड़ी प्यारी पॉइंट। मैं ऐसे आपको जो है ना टच करके उसकी जो वर्डिंग है ना,
जरूर जरूर जी। हाँ जी,
विलियम है, विलियम वुडवर्थ है या है विलियम के नाम से।
अच्छा अच्छा, बस जी, हर जबान ने बड़े बड़े अच्छे शुआरा पैदा किए, अच्छे अच्छे अदीब पैदा किए, उन्होंने भी क्या कहा, यही फितरत की बात को समझा तो जितना समझा कह दिया। ये रूहानी लोग जो होते हैं ये बराह रास्त इसी पटरी पे चढ़ जाते हैं कि बस समझते चले जाओ, इंजॉय करते जाओ, जो अल्लाह ने किया उसको इंजॉय करो, जो अल्लाह कर रहा है उसको समझो और उसको इंजॉय करो। ठीक हो गया जी, रहती है बात फिर। अल्लाह खुश रखे आप सबको जी, बहुत शुक्रिया, अल्लाह हाफिज,
अल्लाह
हाफिज।